नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। आचार्य देवो भव अर्थात गुरु देव हुन् भन्ने मान्यता अनुरूप आज आषाढको शुक्ल पूर्णिमा गुरु पूर्णिमाका रूपमा मनाइँदैछ। अध्ययारोबाट उज्यालोतर्फको यात्रामा अघि बढ़ाउन प्रेरित गर्ने, गुरूजनप्रति सम्मान भाव प्रकट गर्ने मूलत गुरु पूर्णिमाको मूलत्व हो। गुरु पूर्णिमाको अवसरमा आजको अन्तर सम्वादलाई केन्द्रित गर्दैछौ गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गर्ने नेपाली परम्परा छ। राष्ट्रिय गुरूकुल शिक्षा परिषदका अध्यक्ष एवं परम्परागत विद्यालय समन्वय समितिका सदस्य प्राध्यापक डाक्टर श्रीराम अधिकारी कुराकानीमा हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोड़िनु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
हजुर, नमस्कार।
अब गुरू पूर्णिमा आज हामी मनाउँदैछौ, गुरू पूर्णिमाको महत्व महिमा के छ?
आज हामी व्यास जयन्ती गुरु पूर्णिमाको अवसरमा छौ। हामी सम्पूर्ण सनातनी वैदिक धर्मावलम्बी धर्मानुरागी व्यक्तिहरूप्रति गुरु पूर्णिमाको हार्दिक शुभकामना व्यक्त गर्दछु। र गुरु भन्ने बित्तिकै गुरुत्वाकर्षणबाट जोडिन्छ। गुरुत्व भन्ने बित्तिकै त्यो एउटा ओजस्वी, एउटा चाहिँ सशक्त, ऊर्जावान व्यक्तित्व भन्ने कुरा हाम्रो मस्तिष्कमा आउँछ। त्यस्तो किसिमको गुरु को आज चाहिँ सम्मान दिवस अथवा चाहिँ एउटा पूर्णिमाको सँग जोडिएको पाइन्छ। किनभने पूर्णमा पूर्णिमा भनेको सोह्र कडाले युक्त भएको पूर्ण चन्द्रको तिथि र सर्वाङ्ग पूर्ण भएको दिनमा, अनि सर्वाङ्ग पूर्ण सबै अङ्गले पूर्ण भएको गुरु व्यक्तित्वको एउटा चाहिँ जन्म अथवा त्यस्तो किसिमको अवसर। अब वेद व्यास हाम्रा अठार पुराणकाल चैता वेदका चाहिँ विभाजक, पहिला यजुर्वेद एउटै थियो, त्यही यजुर्वेदको रूपमा चाहिँ सबै वेद थिए, अनि पठन पाठनलाई साह्रै गाह्रो पर्यो भनेर जसरी अहिले हरेक विश्वविद्यालयमा फ्याकल्टी भनौँ न विभाजन छ, विभागहरू विभाजित छन्, त्यसै गरेर त्यो बेला पनि वेद व्यासले यही गुरु पूर्णिमाको अवसर पारेर उहाँले चार वेदको विभाजन गर्नुभएको परम पावन अवसर हो आज। त्यसमा पनि विभाजन गरेर उहाँले ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको रूपमा चाहिँ विभाजन गर्नुभयो र आफ्ना शिष्य पहिलो दैवनी, वैशम्पायन र सुमन्तीलाई क्रमशः ऋग्वेद पहिलोलाई दिनुभयो, अनि यजुर्वेद वैशम्पायनलाई दिनुभयो, सामवेद दैवनीलाई दिनुभयो र सुमन्तीलाई अथर्ववेद दिएर पण्डित पढाउने परम्पराको विकास गरेको दिन आज विशेष दिन वेद व्यासको जन्म जयन्ती भएको गुरु पूर्णिमाको अवसर। अनि अहिले आधुनिक भाषामा भन्दाखेरि यसलाई शिक्षक दिवस अथवा गुरु दिवस अथवा के भन्छ अहिले भन्दा टिचर्स डे रूपमा पनि आज हामीले व्यक्त गरिराखेका छौँ। यस्तो दिव्य दिन जुन दिन हाम्रो नेपालमै जन्मिएका वेद व्यास त्यस्ता व्यक्तिले अठार पुराण अनि महापुराण उपपुराणहरूको रचना गर्नुभएको, सँगसँगै वेदलाई विभाजन गरेर यो संसारमा ज्ञानको अभिवृद्धि, ज्ञानको ज्योतिलाई छर्नका लागि एउटा चाहिँ अभियान चलाउनु भएको दिवस वेद व्यास आज चाहिँ वेद व्यासको जन्म जयन्ती भएको गुरु पूर्णिमाको पावन अवसर छ। यही हो गुरु पूर्णिमाको विशेष महत्व भएको दिन।
हजुर, अब हाम्रो खास गरी सनातन धर्म शास्त्रले मूलत त्रिदेव हाम्रासँग गुरुलाई जोडेको छ, गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देव महेश्वर भनेको छ, गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः भनेको छ। यो त्रिदेवलाई गुरुसँग किन जोडिएको?
हजुर, अब हामीलाई पढाउँदाखेरि एउटा श्लोक भनिराखेको छ क्या, हामीलाई पढाउँदाखेरि गुरुहरूले भन्नुभयो, यस्य देवी पराभक्ति यथा देवी तथा गुरौ तस्तै ते कथिता हेर्दा प्रकाशन ते महात्मन भनेर। यो श्लोकको आशय चाहिँ के हो भनेदेखि, जसरी हामीले त्रिदेवलाई हामी परम देवता मान्दछौँ र संसारका अब चाहिँ सृष्टि अब त्यसरी संहारक, पालक, संहारकको रूपमा यो संसारलाई चाहिँ एउटा चाहिँ परिचालित गर्नुभएको र ब्यालेन्सलाई ल्याउनु, सन्तुलित राख्नु निम्ति हाम्रा त्रिदेव, ती त्रिदेवमा जसरी हामी पर पर परम्परा भक्ति गर्छौँ त्यस्तै गरेर हामीले आफ्नो गुरुमा पनि त्यस्तै किसिमको भक्ति गर्नुपर्छ। त्यसबाट चाहिँ के हुन्छ भन्दाखेरिमा हामीले त्रिदेवको रहस्य पनि त्रिदेवका चाहिँ संसारमा त्रिदेव हुनुको रहस्य पनि को अर्थ पनि वेदको माध्यमबाट उहाँले वेदको माध्यमबाट अनि हामीलाई त्यो रहस्य चाहिँ प्रकाशित हुन्छ। जसरी देवतामा हामी चाहिँ परम आस्था परम भक्ति गर्छौँ त्यसै गरेर गुरुमा परम भक्ति गर्यौँ भने हामीलाई त्यो रहस्य त्रिदेवसँग जोडिएको रहस्य चाहिँ प्रकट हुन्छ, हामीलाई थाहा हुन्छ, शिष्य पुष्टान्तरण हुन्छ, हस्तान्तरण हुन्छ भन्ने कुरा नै त्रिदेवको कुरा हो। अर्को हाम्रो कुरा के छ भने हाम्रा आदि गुरु चाहिँ शिव र नारायण, अब ब्रह्मा अथवा ब्रह्मालाई त अझ शिष्यको रूपमा राखिया छ। आदि गुरु चाहिँ शिव र नारायण, आदि शिष्य चाहिँ भगवती पार्वती र ब्रह्मा। यो हाम्रो सनातन परम्परामा यो आएको छ। यसरी चाहिँ किनभने शिवले उपदेश गर्ने, पार्वतीले सुन्ने र त्यो ज्ञान चाहिँ संसारलाई बाँट्ने एउटा यो कुरो छ। त्यसै गरेर नारायणले चाहिँ यो रहस्यात्मक कुरा भगवान सम्पूर्ण रहस्यात्मक कुराहरू बताउने, ब्रह्माले त्यसलाई चाहिँ सृष्टिको माध्यमबाट सिर्जनाको माध्यमबाट संसारमा चाहिँ फैलाउने, त्यो किसिमको एउटा चाहिँ हाम्रो सनातन परम्परा हाम्रो शास्त्रीय परम्परा रहेको हुनाले त्यसैले त्रिदेव अब भनौँ न यो किनभने त्रिदेव त्रिवेणी हाम्रा चाहिँ यी चिजहरू अनि त्यहाँबाट त्यो त्रिवेणीमा बसेर चाहिँ साधना गर्ने व्यक्तिमा चाहिँ 14 विद्या अनि 64 कलाहरूका चाहिँ आविर्भाव हुने कुराहरू हाम्रा शास्त्रले बताएको हुनाले यो त्रिदेव होइन तिनटाको सङ्गम भनेको चाहिँ हाम्रो जीवनको विशेष गरेर त्रिवेणी अब होइन त्रिदेव यो ठुलो सङ्गम अग्नि पनि तिनटा होइन गार्भवती आह्वानीहरू दक्षिणाग्नि अग्नि पनि तिनटा यो तिन संख्या चाहिँ महत्त्वपूर्ण छ। त्यसैले गर्दा त्रिदेवसँग हाम्रो गुरुलाई जोडिराखेको छ।
हजुर अब यहाँले अघिदेखि पनि के भनिरहनु भएको छ भने मूलत हाम्रा त्रिदेवलाई हामीले जसरी चाहिँ गुरुसँग जोडेका छौं अथवा यसको आयामहरूसँग जोडेका छौं त्यसको विषय यहाँले उल्लेख गर्नुभयो। अब आजको दिनमा भनौँ न एउटा त एक त यो समयले अलिकति परिवर्तन गरेको छ। हिजो गुरु शिष्यको परम्परा थियो त्यसलाई गुरु परम्परा हामी भन्दथ्यौं, त्यो गुणका हिसाबले योग्यताका हिसाबले भनौँ न अब हामीले यदि हाम्रो शास्त्र नै हेर्ने हो भने पनि महाभारतलाई लिने हो भने पनि अर्जुन भन्दा उनका दाजु थिए भीम युधिष्ठिर होइन उनीहरूले अरू पनि चाहिँ उनी भन्दा वरिष्ठ सदस्यहरू थिए तर उनका गुरुले चाहिँ होइन यो योग्यताका आधारमा यिनी चाहिँ उत्कृष्ट हुन् भनेर भने हामी गुरु परम्परामा योग्यताको कुरा गर्छौं र त्यो अनुसारको चाहिँ अघि यहाँले भने जस्तो पुस्ता हस्तान्तरणको कुराहरू पनि हुन्छ। तर आजको दिनमा जस्तो अघि यहाँले अलिकति अंग्रेजी कुरा पनि गर्नुभयो कि हामी टिचर्स डेका रूपमा पनि त्यसलाई मनाउँछौं। आज यो हेर्दाखेरि गुरु दिवसका कुरा अथवा वेद व्यासको जयन्तीकै कुरा गर्दा यसको आयाम कसरी परिवर्तन हुँदै आएको छ?
अब अहिले अब यो चाहिँ यसरी के छ भने परिवर्तनी संसारे मृतको वा नजाएते संसार परिवर्तनशील छ। यो परिवर्तनशील संसारमा हामीले सबभन्दा पहिला त परिवर्तित हामी हुनै पर्छ, समयलाई हामीले चिन्नै पर्छ, त्यो कुरो एकदम महत्वपूर्ण छ। तर त्यो महत्वपूर्ण कुरा भन्दा पनि अर्को कुरा हाम्रो के छ भने सनातन परम्पराले अथवा हाम्रो प्राकृतिक होइन प्रकृति प्रदत्त ज्ञान विज्ञानले चाहिँ के बताएको छ भनेदेखि चाहिँ हाम्रो शास्त्रले पहिला मातृदेव भव अनि पितृदेव भव अनि आचार्य देव भव भनेर व्याख्या गर्यो। अनि हामीलाई शास्त्रले चाहिँ आमा 10 पिता भन्दा पनि 1 आमा चाहिँ बढी हुन्छन् अनि 10 आचार्यहरू भन्दा अनि त्यहाँबाट चाहिँ 10 चाहिँ उपाध्याय भन्दा 10 चाहिँ पिताहरू भनौँ न 1 पिता बढी हुन्छन् र 1000 पिताहरू भन्दा पनि आमा चाहिँ अत्यन्त बढी हुन्छन् भनेर आमालाई पहिलो नाममा लिएको छ। यो कुरा चाहिँ हामीले प्रकृतिसँग हाम्रो संसारको सृष्टिसँग जोडेर हामीलाई परिवर्तन गर्नुपर्छ। हाम्रा बुबाहरूलाई हाम्रा आमालाई 1 राख्नुपर्छ, उहाँको आज्ञालाई पहिलो सिर्जार गर्नुपर्छ, 2 पिताको पनि गर्नुपर्छ र 3 गुरुको कुरालाई काट्नु हुँदैन। यी 3 कुरा काट्न थाल्यो भनेदेखि हामी आधुनिक परिवेशमा पनि जुनसुकै परिवेशमा पनि हामी चाहिँ आफूलाई चाहिँ के भन्छ उन्नति गर्न सक्दैनौँ र हामी सबै नै पछि पर्छौँ। त्यसैले त्यस्तो परिवर्तित छन् समाजसँग आएर पनि यो कुरालाई चाहिँ आत्मसात गर्दै अनि हामीले धेरै आधुनिक विषयहरू धेरै किसिमका परम कुराहरू ज्ञान विज्ञानका कुराहरूलाई समन्वय गरेर एक भौतिक ज्ञान र अध्यात्म ज्ञान दुईटैलाई चाहिँ समन्वय गरेर आजको समाजलाई समुन्नत शिक्षित अर्को चाहिँ के भन्छ घर परिवारलाई एकदम चाहिँ संस्कारित बनाउनु पर्ने आजको ठुलो चुनौती छ। त्यस कारण यो परम्परा परिवर्तित सन्दर्भमा हामीले यसलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरिमा सर्व किसिमले यसलाई व्याख्या गर्नुपर्छ।
हामी अन्तरसंवादमा छौं। आषाढ शुक्ल पूर्णिमाका दिन आज अध्ययारोबाट उज्यालोतर्फको यात्रामा अघि बढ़ाउन प्रेरित गर्ने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। सनातन धर्मले सबैभन्दा माथि मातृ त्यसपछि पितृ र त्यसपछि आचार्यलाई राखेको छ। आज गुरू पूर्णिमाका अवसरमा हामी अन्तरसंवादलाई केन्द्रित गरिरहेका छौं। राष्ट्रिय गुरूकुल शिक्षा परिषदका अध्यक्ष एवं परम्परागत विद्यालय समन्वय समितिका सदस्य प्राध्यापक डाक्टर श्रीराम अधिकारीसँग हामी कुराकानी गरिरहेका छौं। अब डाक्टर साहब, गुरूकुल परम्परामा अलिकति जाउँ। अब यहाँ राष्ट्रिय गुरूकुल शिक्षा परिषदको अध्यक्ष पनि हुनुहुन्छ। आजको दिनमा यो गुरूकुल शिक्षा कसरी चलिरहेको छ अथवा गुरु पूर्णिमाको दिनमा गुरूकुल शिक्षाको महत्वबारे चर्चा गर्नु किन आवश्यक छ?
यो त अघि हामीले एउटा चाहिँ प्रसङ्ग बताइहाल्यौँ
हजुर।
अनि त्यो गुरु अनि तत्व कस्तो भन्छ भने आफू चाहिँ सम्पूर्ण मैनबत्ती जसरी पग्लेर अनि शिष्यलाई अथवा संसारलाई सबैलाई उज्यालो प्रदान गर्ने त्यस्तो किसिमको छ होइन। अघि हजुरले भन्नुभयो हाम्रो शब्दमा गु भनेको अन्धकार हो, रु भनेको त्यो प्रकाश, अनि त्यो दुइटा मिलेर अन्धकारलाई चाहिँ प्रकाशले नाश गरेर एउटा संसारलाई उज्यालो प्रदान गर्ने तमसोमा ज्योतिर्गमयको अर्थ हाम्रो हो। त्यसैले त्यो कुरा चाहिँ यो प्राचीन सन्दर्भमा पनि त्यत्तिकै सान्दर्भिक थियो, अब हाम्रा चाहिँ ऐतिहासिक सन्दर्भमा पनि सान्दर्भिक थियो र अहिलेको यो सन्दर्भमा पनि अध्ययन सान्दर्भिक छ र भविष्य पनि यो सान्दर्भिक भइरहन्छ। अब यो हाम्रो शास्त्रले चाहिँ के भनेको छ भनेदेखि गुरु हुन्छन्, उपाध्याय हुन्छन्, आचार्य हुन्छन्, कुलपति हुन्छन्, त्यस्तो किसिमको एउटा विभाजन गरिएको छ। थोरै पढ्यो भने त्यो उपाध्याय हुन्छ, थोरै केही ज्ञान लियो भने, अनि अरू चाहिँ नि अलिकति के भन्छ भनेदेखि आचार सिकाएर आचार आधान गरेर एउटा उसलाई चाहिँ आचारवान बनाएर त्यो आचार बनाउने व्यक्तित्व आचार्य हुन्छ। अनि अर्को चाहिँ एउटा महत्त्वपूर्ण कुरा छ, हामीले आज कुलपति उपकुलपति भनिराखेका छौँ विश्वविद्यालयमा, यो चाहिँ मनुले एउटा भन्नुभएको छ, छात्राणाम दश सहस्रम योन्नपानादिराम भरन अध्यापयति विप्लर्षी रसौ कुलपति स्मृतः, जसले 10,000 विद्यार्थीहरूलाई भोजन पानी आवासीय सुविधा दिएर पढाउँछ त्यस्तो व्यक्ति चाहिँ कुलपति हो। त्यसैले आजको हाम्रो विश्वविद्यालयले ग्रहण गरेको त्यो पनि प्रसङ्ग छ। त्यसैले अहिलेको सन्दर्भमा हाम्रो नेपालमा गुरुकुलहरू कसरी चलेका छन्, पहिला परम्परामा परम्परागत रूपमा महर्षि शान्तिवनीको गुरुकुल, यतापट्टि जनकपुरमा याज्ञवर्गको गुरुकुल, विश्वामित्रको गुरुकुल, अब वशिष्ठको गुरुकुल, यी दिव्य किसिमका गुरुकुलहरू थिए, तिनीहरूको आदर्श एकदम हामीले शास्त्रमा पाइन्छ। त्यही आदर्श अनुसार आज पनि गुरुको सान्निध्यमा रहेर प्रत्यक्ष विधिद्वारा, आचार्यको सान्निध्यमा रहेर प्रत्यक्ष विधिद्वारा विभिन्न ज्ञानहरूको आर्जन गर्ने र त्यसलाई के भन्छ प्रयोगमा पनि अझ व्यवहारमा पनि जीवनलाई चाहिँ एउटा चाहिँ राइट बाटोमा होइन राम्रो बाटोमा हिँडाउनका लागि प्रयोग गर्ने स्थलहरू आज व्यापक रूपले गुरुकुलको भएको छ। जस्तो हाम्रा चाहिँ सडानन्द होइन, बाल गुरु सडानन्दले भोजपुरबाट सुरु गर्नुभयो गुरुकुलको अवधारणा, अब स्वर्गद्वारी महाप्रभुले त्यहाँबाट फेरि त्यसलाई चाहिँ उजागर गर्नुभयो। त्यस्तै गरेर अहिलेको सन्दर्भमा हेर्ने हो भनेदेखि चाहिँ देवघाटमा गलेश्वर बाबा, ईश्वरानन्द बाबा, अनि राष्ट्र सन्त परमानन्द, अनि त्यसपछि रामानन्द गिरी, यी हाम्रा ब्रह्मलिङ्ग भइसकेका व्यक्तित्वहरू भने वर्तमान सन्दर्भ भने त्यस्ता स्वामीजीहरूबाट, आचार्यहरूबाट, गुरुहरूबाट, विज्ञान विषयबाट यसको चाहिँ एउटा बत्ती बाल्ने काम र त्यसलाई चाहिँ तेल थप्ने काम भइरहेको सन्दर्भ छ। र सनातन परम्परा गुरुकुल शिक्षाको परम्परा आज पनि दिगो रूपमा हामी अगाडि बढाउनलाई प्रयास गरिरहेका छौँ। राज्यले समाजले पनि सहयोग गरिरहेको वर्तमान सन्दर्भ रहेको छ।
अब आजको सन्दर्भमा हामीले हिजोका कुराहरू गरिरहँदाखेरि जसरी गुरु पूर्णिमासँग जोडिएका यी आयामहरूलाई हामीले हेर्यौं, यसमा मूलत गायत्री मन्त्रको चर्चा छ हाम्रा धेरै शास्त्रहरूमा, त्यसै गरी वेदको चर्चा छ। वेदको चर्चा अघि यहाँले पनि गरिसक्नुभयो, चारवटा वेदको पहिला एउटै थियो, त्यसपछि त्यसलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चारवटा भागमा विभाजन गरियो होइन, त्यसलाई 18 पुराण र उपपुराणको रचनामा पनि लिएर गइयो। अब आजको दिनमा चाहिँ यसको महत्व के छ, यसको महत्वलाई ठ्याक्कै चाहिँ जन जनमा कसरी पुर्याउन सकिन्छ, अथवा आजका आयामहरूले आजका चाहिँ सूचना प्रविधिको युगले जसरी हामीलाई चाहिँ एकातिर लिएर गइरहेको छ, यी विषयहरू जुन महत्वपूर्ण छन् यी कहीँ कतै लुप्त हुने हुन् कि अथवा यसको लाभ प्राप्त नहुने हो कि?
हजुर, यो महत्वपूर्ण कुरा के छ भने वेद चाहिँ कसो भएको भने ब्रह्माबाट उपदेश भयो, वायुमण्डलमा रहिरह्यो, अनि ऋषि महर्षिहरूले त्यसलाई चाहिँ तपस्याको उसमा र आत्मसात गरी आफूमा खट्ट लिएर आए, त्यो लेखेनन्, मन्त्र द्रष्टा भए, उनीहरू देख्ने भए, देख्न सक्ने, आफू आत्मसात गर्न सक्ने र आत्मसात गरेको कुरालाई शिष्य र शिष्यमा छोरा भरमा चाहिँ त्यसलाई चाहिँ स्मृति परम्पराले वितरण गर्नुभयो र यो कुरा व्यापक रूप आयो। त्यसैले वेद अपौरुषीय हो, वेदले जे जे उच्चारण गरेको छ त्यो वायुमण्डलमा रहेको छ। जसरी भगवान कृष्णले गीतामा जुन उपदेश गर्नुभएको छ त्यो उपदेश गरेको वाक्यहरू उहाँकै वाणीमा चाहिँ वायुमण्डलमा उपदेश भइरहेको छ र त्यसलाई अहिलेको विश्वले त्यसलाई खोजिरहेको छ। हाम्रो नेपालमा पनि वायु बोलाउने परम्परा अझै रहिरहेको छ। त्यहाँ बितेको व्यक्तिले अथवा त्यहाँ केही घटना घटेको के कसरी घटना घट्यो भनेर वायु बोलाएर बुझ्ने परम्परा छ, किनभने उसले बोलेको घटना घटेको बेलामा आएका आवाजहरू त्यस्तो चाहिँ वायुमण्डल रहिरहने र त्यसलाई चाहिँ तानेर लिएर आएर होइन त्यसलाई चाहिँ शक्ति तानेर लिएर आएर बुझ्ने प्रयास वायु बोलाउने जस्ता कप छ। भनेदेखि आज त सञ्जालको रूपमा, आज त वेबसाइटको हाम्रो चाहिँ माध्यमले, इन्टरनेटको माध्यमले विश्वमा आज हामी हाम्रा कुराहरू व्यक्त गर्न सक्ने, एउटाले अर्कोलाई गर्न सक्ने र आदान प्रदान गर्न सक्ने भएको सन्दर्भ छ। यस्तो अवस्थामा चाहिँ के कुरा हुन्छ भनेदेखि आफ्नो परम्परा जुन छ जस्तो मनु, वेद व्यास, पाणिनी, जैमिनी होइन यस्तो किसिमको नेमुनी अनि गौतम बुद्ध होइन अथवा चाहिँ मष्ट पूजक मरुद्गा उपासकहरू भएको जस्तो आफ्नो देशको सम्पूर्ण कुराहरू चाहिँ पहिला हामीले चाहिँ आत्मसात गरेर त्यसलाई चाहिँ विश्वव्यापी समाजव्यापी लानुपर्छ। पहिला त्यसमा अडक गर्नुपर्छ, हामी हाम्रा कुराहरू थाहा पाउनुपर्छ अनि विश्वका हाम्रा कुराहरू थाहा पाउनुपर्छ र त्यो अनुसार आफूलाई लानुपर्छ। आजको सन्दर्भ चाहिँ त्यो छ। अब यलम्बरको कुरा, फल्गुनन्दको कुरा, यो हाम्रो देशका चाहिँ विभिन्न आयाम र चाहिँ विशिष्टता बोकेका र समाजमा चाहिँ योगदान दिएका व्यक्तिहरूलाई हामीले अहिलेको सरल माध्यमले, प्रविधिको माध्यमले विद्यार्थीमा पुर्याउनु पर्ने र त्यो महत्व बुझेर त्यसलाई चाहिँ आत्मसात गरेर त्यसो अनुसार अनुकूल आफूलाई चाहिँ ढाल्ने किसिमको कुरालाई चाहिँ प्रविधिसँग जोड्ने, हरेक कुराबाट ज्ञान लिने र त्यो ज्ञान लिएर आफ्नो जीवनलाई चाहिँ त्योमय बनाउने, तपस्यामय, साधनामय र सृजनशील बनाउने कुरा नै यो सबै कुराको चाहिँ निचोड हुन्छ भन्ने मलाई लाग्छ।
अब मूलत शिक्षाको यदि हामी कुरा गर्ने हो भने त्यसको दुईवटा आयाम देखिन्छ, एउटा त आफ्नो जीवनलाई चाहिँ ज्ञानबाट चाहिँ निपुण बनाउने र जीवनलाई सरल ढंगले, सहज ढंगले, यहाँले भनेको छ जस्तो आध्यात्मिक ढंगले या धार्मिक भावनाले बाँच्ने एउटा, अर्को चाहिँ अरूको जीवन सहज बनाउने, जस्तो मेरो अधिकारको कुरा गर्दै गर्दाखेरि मेरो कर्तव्य के हो भन्ने कुरा पनि बोध गराउने, यो दुईवटा आयामहरू छन्। अब हाम्रा परम्परागत विद्यालयहरूले अथवा परम्परागत शिक्षाले जसरी नैतिक शिक्षाका मार्फतबाट, माध्यमबाट हामीलाई त्यतातिर प्रेरित गरिरहेको थियो, आज त्यसको अलिकति आवश्यकता खड्किरहेको देखिएको छ भनिन्छ। अब यो आजको दिनले हामीलाई यी कुराहरूलाई पूरा गर्ने सन्दर्भमा कसरी चाहिँ भूमिका निर्वाह गर्न सक्ला, अन्तिममा भनिदिनुहोस् न।
यो कस्तो छ भने अधिकार भने चाहिँ के हो भने जस्तो हामीले चाहिँ हरेक कुराको अधिकारी हुन्छ, हरेक विषयको प्रयोजन हुन्छ, विषय हुन्छ, अधिकारी हुन्छ, त्यो कसले त्यो लिने भन्ने हुन्छ, त्यसको क्षेत्र हुन्छ, ती सबै कुरा बुझेर अनि पहिला चाहिँ आफू कुन पद कुन पदमा कसरी पोजिसनमा छु, आफू के हो, मेरो दायित्व के हो भन्ने कुरा पहिला बुझेर अनि त्यो त्यो चाहिँ मेरो दायित्व के हो, त्यो चाहिँ खुसिया छ कि छैन, मैले गर्नुपर्ने कुरा चाहिँ भएको छ कि छैन, होइन, मैले पालना गर्नुपर्ने कुरा भएको छ कि छैन, मैले चाहिँ आर्जन गर्नुपर्ने कुरा भएको छ कि छैन, मैले त्यो आर्जन गरेकोबाट चाहिँ राज्यलाई दिने कुरा भएको छ कि छैन, त्यो सबै पहिला आफूलाई निहाल्नुपर्छ। अनि अनि त्यो भएर महाभारत भन्छ नि, महाभारतले पनि पहिला होइन आफूप्रति झाँक, आफूलाई हेर, आफूलाई चाहिँ सबै गर, अनि त्यहाँबाट चाहिँ नि अरूतिर जाऊ, अनि अरूको कुरा गर, अनि अधिकारको कुरा गर्दा नि पहिला चाहिँ त्यो आफ्नो चाहिँ दायित्व, आफ्नो क्षेत्र, आफ्नो के भन्छ, आफ्नो चाहिँ मर्यादा कहाँसम्म हो त्यति बुझेर अनि अनि त्यो अधिकारको कुरा गर्नुपर्छ, र अनि त्यो भयो भने अरू संसारमा खासै कुराहरूमा समस्या आउँदैन, किनभने त्यो हरेकले आफ्नो क्षेत्र बुझ्ने र आफू सीमामा रहने हो भने रहेपछि अरू कुराहरू समस्या आउँदैन। आजको गुरु पूर्णिमाको अवसरमा हामीले बुझ्नुपर्ने कुरा के हो भने, गुरु शिष्य जस्तो, गुरु चाहिँ विद्याबाट, शिष्य विद्याबाट पनि हुन्छ र वंशबाट पनि हुन्छ, छोरो चाहिँ विद्याबाट पनि हुन्छ वंशबाट पनि हुन्छ, होइन, वंशबाट पनि छोरो हुन्छ अनि विद्या पढाएको आधारमा पनि छोरो हुन्छ। त्यस कारण दुइटै कुरालाई आफू चाहिँ सन्तान हो, गुरुको सन्तान हो र उहाँको चाहिँ कुराहरूमा हामी जानुपर्छ, उहाँको यो थियो यो कुरा हामीले अपनाउनु गर्नुपर्छ भनेर आफूलाई राख्ने, र त्योभन्दा अझ गुरु चाहिँ के छ भने, शिष्य गुरु चाहिँ के छ भने, शिष्यबाट जहिले पराजय हुन जान्छ, छोरोबाट सधैँ बा आफ्नो पिता चाहिँ पराजित भएको हेर्छ, किनभने एउटा पुस्ताबाट अर्को पुस्ता त उन्नति प्रगति भएको हुनु पर्यो नि, होइन, बढेको हुनु पर्यो, हो त्यो भयो भने आजको कुरा चाहिँ के भने, आफ्नो गुरुलाई पनि जित्ने, तर गुरुलाई चाहिँ अपमान गरेर जित्ने होइन, गुरुका कुराहरूलाई लिएर, उहाँबाट लिएका कुरालाई अझ आफ्नो साधनाबाट बढेर जित्ने, पितालाई पनि उहाँको कुरा लिएर, उहाँको चाहिँ लिएर आफ्ना आफ्ना चाहिँ साधनाबाट, आफ्ना क्रियाकलापबाट, आफ्ना चाहिँ के भन्छ, आफ्नो नयाँ नयाँ ऊर्जाबाट, नयाँ नयाँ योजनाबाट जितेर अनि आफ्ना अधिकार र कर्तव्यको कुरामा अगाडि बढाउनु भने आजको ठुलो चाहिँ के भन्छ समयको माग हो। आजको
यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हजुर नमस्कार, हजुरलाई चाहिँ नेपालको माध्यमबाट मेरा कुरा राखिदिनु भएकोमा म सतत नमन गर्दै हजुरहरूप्रति विशेष आभारी र आभार व्यक्त गर्दछु।
उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर श्रीराम अधिकारी। आज गुरु पूर्णिमा यसै अवसरमा हामी अन्तरसंवादमा केन्द्रित थियौं। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। यो गीतसँगै सन्तोष रेग्मी पनि बिदा हुन्छु। नमस्कार।